उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा केही सातादेखि हामीले एउटा गद्य श्रृंखला म हिँडेको बाटोको वाचन सुन्दै आएका छौं। उपन्यास विधाको यो कृति सीतादेवी पोखरेल सीताजीले सृजना गर्नुभएको हो। चिर परिचित लेखक कृष्ण धरावासीको आधा बाटोकी एक महत्वपूर्ण पात्र सीताजीको यो पुस्तक म हिँडेको बाटोको 5 श्रृंखलाको वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
दशैं आइरहेछ, घरमा कामको भिड हुन थालेको छ। आमा बजारमा दोकान गर्ने, भाइ बहिनी सानै, घरमा नित्य कर्म सबै आफै गर्नुपर्ने, घरको कामको धमाधमले होला भन्ने लाग्यो। दशैं गइसक्दा पनि खाना रुचि हुन सकेन, पेट पोल्ने, खाना मन नलाग्ने, उल्टी हुने भयो। डाक्टर बाकोमा गएँ, तँलाई के भयो? खाना रुचि भएन, उल्टी भयो। तँलाई महिनावारी भएको कहिले हो? सबै बताएँ। डाक्टर बाले जाँचेर दबाई दिनुभयो, पेटमा बच्चा आएछ त्यसैले यस्तो भएको। म अलमल्ल परेँ, एउटै मात्र सन्तान हुन्छ भन्ने लागेको थियो, अब दुईटा हुने भए। उही दशा खान मन लाग्दैन, उल्टी हुन्छ, पेट पोल्छ, रिङ्गटा लाग्छ, केही काम गर्न पनि मन लाग्दैन, जिउ त्यसै भारी भए जस्तो छ, सुतिरहनु जस्तो मात्रै हुन्छ, खुट्टा कटकटी खान्छ। 2-3 महिनासम्म साह्रै नै कष्ट भयो, त्यसपछि अलिअलि गर्दै खाना रुचि हुन थाल्यो। डाक्टर बाले दिएको डेट आएको थियो, त्यसमा 2-4 दिन मात्र बाँकी थियो। 2046 सालको आन्दोलनका जुलुसहरू निस्कन थालेका थिए, कहिले राखे जुलुस निस्कन्थे, कहिले नारा जुलुस। मलाई डाक्टर बाले मिति तोकिदिनु भएको थियो, काली स्थानतिरबाट नारा जुलुस शनिश्चरी बजारतिर आइरहेको थियो। हामी धरावासीजी, आमा, भाइ बहिनी सबै स्वागत गर्न बाटामा बस्थ्यौँ, तर मलाई थामिसक्नु भएन। ब्रुक्क ब्रुक्क उफ्रँदै कराउँदै हिँड्नु जस्तो भयो, केही गरी मन मानेन। धरावासीजीलाई लिएर अलिक परसम्म गएँ, सबै नै छक्क परे मलाई देखेर। मलाई कटहर असाध्यै मनपर्ने हो, केही दिन अगाडि आमालाई कटहर पाउँदैन आमा बजारमा भनेकी थिएँ। त्यसको भोलिपल्ट बिहान दाँत ब्रस गर्दै धरावासीजी बारीतिर घुम्न जानुभएको थियो, बारीमा कटहर पाकेर झरेछ, मलाई बोलाएर देखाउनु भयो। मलाई कति बेला दिउँसो हुन्छ र खाउँला भयो। दिउँसो आमाले मलाई छेउमा राखेर कटहर फोर्दै दिँदै गर्नुभयो, कटहरको भिनाजु छेउ लगाउनु भयो। म खाइरहेकी छु, बल्ल म अगाएँ, 59 कोया खाएछु। खाएको केही दिनदेखि म बिरामी हुँदै गएँ, रातिदेखि पखाला चल्न थाल्यो, रिङ्गटा लागेर आँखै नहेर्ने जस्तो भयो। बिहान 3 बजे डाक्टरकोमा जाने सल्लाह भयो, बिहान 5 बजे नै नानी विवेक जन्मियो। 2047 साल ज्येष्ठ 26 गते घरमा दोस्रो छोरो जन्मेको थियो। ठूलो नानी 5 वर्षको भएपछि जन्मेको थियो। दोस्रो नानी जन्मिसक्दा धेरै कुराको सम्पन्नता आइसकेको थियो, घरमा मात्र नभएर देशमा पनि ठूलै सम्पन्नता आएको थियो। सरहरू पनि आएर बधाई दिइरहनु भएको थियो, यसको नाम अब हामी राख्छौँ, यसको नाम हुन्छ विश्वदीप, यसले प्रजातन्त्र लिएर जन्मेको छ, यो नानी साह्रै असल हुन्छ। घरमा पनि छोरै छोरा जन्मेकाले सबै खुसी थिए, कसैका घरमा छोरै छोरा, कसैका घरमा चाहिँ छोरी नै छोरी, के हो यो भन्ने पनि धेरै थिए। ठूलो नानीको कपाल काट्ने निहुँले काठमाडौँ जान पाइन्छ भनेर यसको कपाल पशुपतिनाथ मन्दिरमा काट्ने भनेर घरमा काट्न नदिएको त कान्छो छोरो विवेक जन्मियो जानै पाइएन। नानी 5 वर्षको हुँदा काट्नुपर्ने, आफ्नै सल्लाहले आमा र छोरा नाति लिएर काठमाडौँ जानुभयो, नातिको कपाल पशुपतिनाथमा काट्न। हजुरआमा फुरुक्क हुनुहुन्थ्यो, एउटा नातिले उसका बुबालाई जागिर खुवायो, अर्को नातिले मलाई काठमाडौँ घुम्न पठायो। मेरा नाति कति भाग्य मानिन्छन्। दुई हजार 2046 सालको आन्दोलनपछि बहुदल घोषणा हुनासाथ नामसालिङमा वामपन्थीहरूले दिउँसै घर घरमा आतंक गर्न थालेछन्। पञ्चबहादुर याखाको हत्या गरेपछि नामसालिङमा एक अनौठो आतंक शुरू भएर मानिसहरू पलायन हुन थालेछन्। यस्तै बेलामा लेखनाथ दाईले एउटा चिठीसहित एउटा केटो पठाउनु भयो, 12-13 वर्षको केटो, परिचय गर्दा अधिकारी थर रहेछ। उसका कुरा सुन्दा यति डरलाग्दो कुरा गर्यो कि हामीलाई पनि अचम्म लाग्यो। उसका घरमा आमा बुबा भाइ बहिनी सबै माले पार्टीमा लागेका रहेछन्, ऊ मात्र एक्लै काङ्ग्रेसमा लागेको रहेछ, त्यसैले घरभित्रै कुरा नमिलेपछि सबैतिरबाट आतंकित भएर भागेछ। रबिन हाम्रो घरमा 6 महिना बस्यो, गाउँको आतंक शान्त नहुन्जेल हाम्रै परिवार जस्तै भएर बस्यो ऊ। नामसालिङबाट अरू पनि मानिसहरू भाग्न बाध्य भएछन्। रविन आएको केही समयपछि लेखु पनि आए, लेखु केदारमणि ढकालकोमा बसेर पढ्न थाले, चेतन पनि सँगसँगै आएका थिए। घरमा काम गर्न सक्ने कोही थिएनन्। आमा बजार गइहाल्नुहुन्थ्यो, भाइ बहिनी पनि स्कुल, नानीहरू झन् सानै थिए। आमाले बुधबारीबाट फोन गर्नुभयो, बुबा बिमारी भएर भद्रपुरमा तीन दिन राखेर ल्याएको, अहिले पनि हिँडुल गर्न सक्नुहुन्न। हामी दुवैजना दौडेर हेर्न भनेर गयौँ। निकै साह्रै नै हुनुहुँदो रहेछ, कति दिनदेखि हस्पिटलमा बसेर खान नपाएको, दाल भात दही मोही गरी बेसरी खानुभएछ। खाएको मात्रै के थियो, एकैछिनमा साह्रै। बुबा आत्तिएर मलाई सबै थोक जिम्मा लगाउन थाल्नुभयो। बाकसबाट निकालेर 10,000 रुपियाँ र हातको एउटा औँठी सबै नै मैले आत्तिएर आमालाई सोधेँ। बुबाले त सबै थोक दिइसक्नुभयो, बुबाको प्रेसर बढेर आएको रहेछ, त्यसैले होला। बेला बेला के कुरा गरिरहनु भएको हुन्थ्यो। कविजी गीता पाठ गर्न थाल्नुभयो, रुहावासी एकैछिनमा भयो। धेरै बेरसम्म बुबाको सास एकोहोरो जस्तो भएको थियो। ओरा दाजुलाई लिन मान्छे गए, मेडिकलका मान्छे पनि आए, दबाई औषधि हेरेर दिए। केही बेरमा बल्ल बुबाको होस ठेगानमा आयो। केही दिन बसेर हामी घर आयौँ। बाटोमा धरावासीजीले भन्नुभयो, बाले बिमारको सुरमा दिएको त्यो पैसा र औँठी फर्काइदिनु। मैले पनि त्यही सोचेको थिएँ, तर पछि पुर्याउन खोज्दा उहाँहरू लिन मान्नु भएन। नसोचेको पैसा हातमा आएको थियो, के गर्नु त्यो पैसाले। हामी अन्यलमा पर्यौँ। एक दिन अफिसबाट घर पुगेपछि भन्नुभयो, आज बाटोमा छत्रभूषण दाल दाईसँग भेट भयो, उहाँको घर छेउमा 3 कट्ठा भिट्टा छ अरे, पैसा छ भने किन भन्नुभयो। हामीसँग त 10,000 मात्र थियो, पैसा खोजेर भए पनि लिने सल्लाह गऱ्यौँ। नभन्दै उहाँले अफिसबाट सापडी निकाल्नु भएछ। 18,000 एक कट्ठा हामीले र बाँकी 2 कट्ठा अर्जुन र रुद्रदाले लिनुभयो। आमा बुबाले दिएको 10,000 रुपियाँको नाताले म 1 कट्ठाकी धनी भएकी थिएँ। 2 वर्षपछि अर्जुन र रुद्रदाईको जग्गा पनि हामीले नै किनेर एकै ठाउँमा 3 कट्ठा बनायौँ। अब बिर्तामोडमा हाम्रो पनि 3 कट्ठा भिटा थियो। तिजको बेला थियो, घरभरि चेलीबेटीहरू तिजको दरखाना भेला भएका थिए। कोही बजार गएका थिए भने कोही क्यासेट लगाएर नाच्ने गाउनेसँग सँगै गरिरहेका थिए। मलाई खाना बनाउनु धमाधम थियो। बाजागाजा र हल्लाखल्ला देखेर बाटो हिँड्ने पनि रमिता हेर्दै हिँड्थे। कोही त यो के को हल्ला हो भन्दै घरैमा पनि हेर्न आउँथे। चाडबाडमा त जसका घरमा पनि त मान्छे नै आउने हुन्। आफ्ना घरका सबै क्षमता अनुसारको चाडबाड त आएकै हुन्छ, ठुलो होस् या सानो। बुढापाका सबैलाई तिज तिहार र दसैँ सबै रमाइलो हुन्छ। आमा बुबाले चाडबाडमा टाढा टाढा रहेका छोराछोरीलाई टेलिफोन मार्फत हुन्छ कि आफै ल्याएर हुन्छ कि जे जस्तो घरमा या खोजेरै भए पनि खुवाउने चलन चलिआएको परम्परा हो। प्रचण्ड गर्मी महिना थियो, बेला बेला पानी पर्ने र तातो बाफ आउने भदौ महिनामा भइ नै रहन्छ। पानी पर्ने बित्तिकै घाम लाग्दा कताबाट तातो मुस्लो आए जस्तो बेला बेला गरिरहेको हुन्थ्यो। एकैछिनमा के भइसक्यो, आफैलाई आफ्नो अनुहार बिग्रेको जस्तो लाग्न थालेको थियो। निकै कष्टका साथ पकाइसकेँ खाना, 1-2-3 गर्दै धेरै दिन बितिसकेको छ। खाना पटक्कै मन लाग्दैन, खानेकुरा सम्झिने बित्तिकै उल्टी आउन थालेको थियो, पेट धेरै नै पोल्न थाल्यो। गर्मी त अरू बेला पनि भएकै हो, त्यति पकाउँदै के भएछ, दबाई औषधि नै गर्नु पऱ्यो भन्दै डाक्टर बासँग गएँ। डाक्टर बालाई सबै कुरा बताएँ, उहाँले जाँचेर औषधि दिनुभयो। औषधि खान थालेको केही दिनपछि सबै ठिक भयो, खाना धेरै नै रुच्ने भयो, खाएर कहिले नअगाउने गरी भोक लाग्न थाल्यो। दिनमा 4-5 पटक खाँदा पनि भोकै मात्र लागिरहन्थ्यो। म आफैलाई अचम्म लाग्यो, तर पेट भने दुखिरहन्थ्यो, सहन सक्ने दुखिरहन्थ्यो। औषधि खाउन्जेल कम हुन्थ्यो, औषधि सकिने बित्तिकै दुख्न सुरु भइजान्थ्यो। 8 महिनादेखि केही गर्नु भएन, नानुले मेरो व्यथा नबुझे जस्तो गर्नुहुन्थ्यो। सासूआमाले कोही बेला सम्झाएको सुन्थे, त्यस्तो भन्नु हुँदैन भाउजूलाई, हिजो आज सक्दिनँ ऊ, हेर्दै त्यत्रो पेट छ खै, कस्तो हुन्छ, कसरी हलङ्गी हुन्छ, यी यति राम्रा छोरा छन्, मलाई त धेरै डर लागेको छ। हातखुट्टा गलेर आउँथ्यो, हातखुट्टा गल्यो भने मान्छे बाँच्दैन भन्थे, खुट्टा कटकटी खान्थ्यो, अलिक धेरै हिँडुल गर्नै हुँदैन थियो। बेलुका साह्रै नै भइहाल्थे, जिउ दुखेर साह्रै भएँ। आमा र म डाक्टर बाकोमा गयौँ, जिउ सबै दुखेर आयो, पेट पनि दुख्छ, डाक्टर बाले उल्टै गाली गर्नुभयो। डाक्टर बाले भन्नुभयो, अस्ति 1 महिना अघिदेखि नै हस्पिटल बस्नु भनेको थियो, भोलिकै अप्ठ्यारो भइगयो भने मलाई केही नभन्नु, सजिलो हुँदा मैले गरेकै छु, यो केस धेरै अप्ठ्यारो देख्छु म, भद्रपुरमा नहुने भए बाहिर पठाउँछ, तिमीहरू तुरन्तै भद्रपुर गइहाल, पछि गाह्रो पर्ला। डाक्टर बाले जाँचेर पठाइहाल्नुभयो। मन त्यसै गरी भारी भएर आयो, भित्र कहाँ हो गाँठो पर्यो, मनमा धेरै कुराहरू खेल्न थालेँ। मैले धेरै माइली दिदीलाई झल्झली सम्झिन थालेँ, उनी पनि यस्तै नानी पाएरै मरेकी थिइन्, अब मेरो पनि पालो त्यहीँ आएछ, यत्र कहाँ कहाँ देखेका मान्छे यहीँ आएर हल्का भएर जान्छन्, आज मलाई यस्तो किन भन्नुहुन्छ, पक्कै केही गडबडी छ, मन धेरै चिसो भएर आएको छ। त्यो बाटो बजार घर सबै नै मेरा लागि यो अन्तिम दिन हो भन्ने लाग्न थाल्यो। धेरै मान्छेहरू घरमा आएका थिए, सासूआमाले लेखुलाई दाजुलाई अफिसमा फोन गर्नु भनेर पठाउनु भएछ। हतार हतार सासूआमाले चाउचाउ पकाइदिनु भयो, पटक्कै निलिएन, घाँटीमा गाँठो परेर आएको छ। सासूआमाको हातको अन्तिम खाना हो यो मेरा लागि भन्ने आइरह्यो मनमा। नानी दुईले ठुलो ठुलो हेरिरहेका छन्, उनीहरूको अनुहारै हेर्न सकिनँ, घर सबैतिर हेरिसकेँ, अब यो घरमा फर्केर आउने छैन, म मेरो यो अन्तिम दिन हो, नानीहरूको अनुहार दोहोऱ्याएर हेर्न पाउने छैन। सानो छोरो छेउमा आयो, यसो हातले उसको अनुहार चुम्चुमाए, हुरुक्कै भयो मन। दुवै छोरालाई छातीमा लगाएर जानु जस्तै भयो। गाडी लिएर आइपुग्नु भयो, वरिपरिका छिमेकीहरू दगुरेर आइपुगे, धेरै भिड लाग्यो, धेरैका धेरै कुरा सुन्थे, यहाँ नहुने भएछ बिचरा, अस्तिदेखि बिरामी रहेछन् भन्थे। इमर्जेन्सीमा भर्ना भयौँ। तुरुन्तै जाँच हेऱ्यो, त्यस्तो आत्तिनुपर्ने केही छैन, दुई चार दिन लाग्ने रहेछ, भोलि बिहानदेखि भर्ना हुनु भन्ने सल्लाह भयो। हामी फर्केर कमला दिदीकामा गयौँ चन्द्रगढी, एक रात त्यहीँ बस्यौँ, भोलिपल्ट भर्ना भयौँ। लगातार डाक्टरले दबाई औषधि चलाउन थाले, रात दिन स्लाइन दिने भयो, तर पनि केही हुँदैन। कोही बेला निकै पेट दुखे जस्तो गर्छ, फेरि त्यसै हराउँछ। दस दिन भइसक्यो, केही हुँदैन, डाक्टरले सल्लाह दिएछ। अब आज राति 10 बजेसम्म केही भएन भने भोलि हाम्रो अपरेसन हुन्छ, मैले सबै डाक्टरसँग सल्लाह गरिसकेको छु भनेछ डाक्टरले। धरावासीजीले मलाई सुनाउनु भयो, त्यस दिन दिउँसो पर एउटा इनारमा गएर नुहाई धुवाई गरी हल्का भएको थियो जिउ। चन्द्रगढीबाट दिदीले मासु र भात पठाउनु भएको रहेछ, निकै नै पेट दुख्न थालेको थियो, तर पनि म नटेरी खाइरहेको थिएँ। त्यसै बेला डाक्टर जाँच्दै घुम्न थाले, धेरै नै पेट दुख्न थालेको थियो। डाक्टरले जाँचेर ल बधाई छ, तपाईँको अपरेसन गर्नु पर्दैन, अबको 1-2 घन्टामा बच्चा जन्मिन्छ भने। साँच्चै नै बिमार कति बेला पनि घटेन, बिमार घट्छ र मासु भात खाउँला भन्दै राखेको त खानै पाइएन। राति 12:11 बाँकी हुँदा सानी केटी जन्मी, 4 किलोकी रहेछ। वैशाख 22 गते 50 सालमा सानी केटीको जन्म भयो। नानी जन्मेपछि आँखा चिम्लनु भएन, धेरै पीडा परेछ क्यार। आँखा चिम्लिसक्दा हावाले उडाएर लगिहाले जस्तो हुन्थ्यो, घाँटी दुखेर सुक्खा भयो, तातो पानी पिउनु जस्तो भयो, तर त्यो 12 बजे राति कहाँबाट पानी ल्याउनु? मेची अञ्चलको सबैभन्दा ठुलो अस्पताल, तर त्यहाँ सुत्केरीलाई खाना दिने तातो पानीको पनि व्यवस्था रहेछ। नर्सहरूले 1 गिलास तातो पानी पनि दिन सकेनछन्। 11 दिन अस्पताल बसेको बिरामीलाई समेत 1 गिलास तातो पानी दिन नसक्ने अस्पतालमा नर्स कसको कमजोरी होला? अरूको लागि ठुलो स्वरले झगडा गर्ने धरावासीजी कस्तो लाचार र मायालाग्दो भएर छेउमा बस्नुभएको थियो। रातको 12 बजेको थियो, सबै दोकानहरू बन्द थिए। त्यस दिन रुङ्ने भाग थियो केशव भान्जाको। मलाई खुवाउने पानी खोज्न गएका मुर्दा घरको छेउमा पुगेछन्। त्यहीँ रहेछ अरे रोबर पम्प, बल गरेर एक हातले पम्प तान्यो, हातको बोतल अर्कोतिर पुग्छ अरे। बल्ल बल्ल पानी त लिएर आए, तर अब केमा तताउनु? दिउँसो पढेको पत्रिका बालेर गिलासमा तताएर खाइयो। बाँचेर आएकोमा नै म खुसी थिएँ, जति बेला जे पकाएर दिए पनि म खुसी नै थिएँ। बसी बसी अर्काले पकाएको खानु छ, किन यस्तो उस्तो भन्नु? जति बेला भए पनि पकाएर दिइहाल्छन् भन्ने लाग्थ्यो। सासूआमा आफै भन्नुहुन्थ्यो, यो केही भन्दैन, जति बेला दिए पनि चुपै लागेर बसे, भोक लाग्दैन कि के हो? सुत्केरीमा त हामीलाई कति बेला दिन्छन् जस्तो हुन्थ्यो, अलिकति ढिलो भयो भने आँसु आउँथ्यो। घरमा सबै खुसी थिए, दुई भाइ छोरा र एक बहिनी छोरी। दुईवटा दाजुभाइलाई एउटा चेली आई, राम्रो भयो, धर्मकर्म सबै भयो, नभने त छोरी छोरा पनि राम्रो होइन, छोरी छोरी पनि, सबै मिलेरै भएको छ, भगवान्ले आशीर्वाद दिएका छन्, आमाहरूले कुरा गरेको सुन्थे। एक दिन मैले कानको टप खोलेर कहाँ राखेँ थाहा भएन, सासूआमाले भेटेर राख्नुभएछ, कहिले खोच्छेर दिनु भन्दै, तर राख्दा राख्दा केमा अभर परेछ, उहाँले त्यो बजारमा कहाँ राखेर पैसा निकाल्नु भएछ। पछि मैले टप हराएको थाहा पाएँ। सासूआमालाई सोधेँ, मैले भेटेर राखिदिएकी छु भन्नुभयो तर दिनुभएन। त्यसको केही दिनपछि धरावासीजीले मलाई अप्ठ्यारो मान्दै भन्नुभयो, आमाले तपाईँको टप राखेर चामल किनेर ल्याउनु भएछ, चामल किन्ने पैसा रहेनछ। सीताले मलाई टप कहाँ छ भन्दै थिए, मलाई साह्रै अप्ठ्यारो भयो, बुहारीको टप राखेर चामल ल्याएँ भन्दै हुनुहुन्थ्यो। तपाईँले आमासँग नमाग्नु, म पैसा ल्याएर उकासिदिउँला, मलाई साह्रै नमिठो लाग्यो। हामीलाई नै भात खुवाउनको निम्ति उहाँले मैले थाहा नपाई ज्याकेट राख्नुभएछ। उहाँको अनुहार हेरेँ, कठै आमाको मन, चित्त दुख्यो, केही बोलिनँ। त्यसैले पो आमाले नदिनु भएको रहेछ भन्ने थाहा भयो, किन त्यस्तो कुरा लुकाउनु? मलाई पनि भनेको भए भइजान्थ्यो नि, आफ्नो माइतमा त्यत्रो खेतीपाती थियो, खाल खालका धान चामल छन्, सधैँ मसिना धानको भात खान्छन्, उनीहरूलाई धन दौलत सबै छ, केही नपुग्दो छैन, घरभरि टन्न, केही कुराको कहिले अभाव भएको थाहा छैन। मैले पनि त त्यो घरमा जन्मेका दिनदेखि बिहे गर्ने दिनसम्म केही लगानी गरेकी थिएँ होला नि, खै मलाई के छोराहरू मात्रै तिनीहरूका सन्तान हुन्, हामीले चाहिँ केही पाउँदैनौँ, छोराहरूलाई मात्रै धन सम्पत्ति, भित्र कहाँबाट आएको जस्तो भयो। भोलिपल्ट बिहान आमासँग सल्लाह गरेँ, म बुधबारे जान्छु, गएर चामल लिएर आउँछु। सासूआमाले सल्लाहले किन चामल लिन पठाउनु थियो र? उहाँले मान्दै मान्नु भएन, निकै तर्क गर्नुभयो, उहाँले केही भन्नु भएन, मैले मानिनँ। साँच्ची नै 2-3 दिन बसेँ, पैसा चामल लिएरै आएँ, पैसा 300 र चामल 1 मन, त्यस पछाडि फेरि तुरुन्तै 1 क्विन्टल पठाइदिनु भयो। दरबासीजीले धेरै अप्ठ्यारो मान्नुभएको थियो। सानी केटी साह्रै चुलबुले चकचके बाठी पनि त्यत्तिकै, जति बेला पनि हिँडेको हिँडै गर्ने, घरमा गाई बाख्रा 3 जना, नानी घाँसपात सबै हेर्नुपर्ने, ऊ एकैछिन एक ठाउँमा बस्दिन थिए। कहिले कार्की डाँडा, कहिले मिलनचोक, कहिले बजार, बाटाको घर गाडी कुदिरहने, नानीलाई अल्मलाई दिने कोही भएन, सासूआमा पनि कहिले कता कहिले कता, नानु के भएर कुनै सधैँ रिसाइरहने, केही भन्नु नै हुँदैन थियो, झर्किनेर रिसाउने आदतै भएको थियो। आमा बेला बेला अराउनुहुन्थ्यो, अराइसक्दा रिसाइहाल्नुहुन्थ्यो, के भएर कुनै, मलाई त भाउजू कति मनपर्थ्यो, घरका परिवारमा छान्नु पर्दा म त भाउजू नै छान्थेँ। स्कुल नजिकै थियो, नानी खेल्दै जाँदी रहेछ र टिफिन झिकेर खाइदिँदी रहेछ, धेरैपल्टसम्म खाएपछि स्कुलका नानीहरूले थाहा पाएछन्, कम्प्लेन आउन थाल्यो, तपाईँकी छोरीले हाम्रो टिफिन खाइदिन्छ भन्ने, केही उपाय चलेन। एक दिन म आफै गएर नानी सरलाई जिम्मा लगाएर आएँ, यो नानीको नाम लेख्नु पर्यो, यहाँ आएर पनि नानीहरूको टिफिन खाँदिरहेछ, घरमा पनि एकछिन बस्दिनँ, नामै लेखिदिए त केही कन्ट्रोल हुन्छ कि पढ्छे पनि, साह्रै सानी चाहिँ के पढ्छ भन्नुभयो। दुई पुगेर तिन नलागे स्कुल जान थालेकी थिए सानी छोरी प्रतिमा। नानीहरू सबै स्कुल जान थालेपछि मलाई निकै ढुक्क भएको थियो। त्यति सानैमा नाम लेखिदिए पनि खुसी हुँदै रमाउँदै स्कुल जान थाली। स्कुल जान्न भनेर उसको मुखबाट कहिले निस्केन। बरु विवेक दादालाई एक वर्षसम्म निकै कठिन परेको थियो। कहिले डरले रुँदा लुगा लगाएर सबै बिगारेर आउँथ्यो। स्कुल जान भनेपछि लुगा पनि आफै लगाएर अढाई तिन वर्षकी नानी कपाल पनि नकोरी त्यसै कुदेर जान्थे। सबै नै छक्क पर्थे। उसलाई केही ठिक्क पार्नु पर्दैन थियो। कति बाटी थियो यो नानी सबै भन्थे। ऊभन्दा जेठा नानीहरूलाई सबै ठिक पारेर काकाहरूले हातमा समय स्कुलसम्म पुर्याउन फेरि मलाई खाना रुच्न छोडेको छ। केही खान पनि मन लाग्दैन। पटक्कै मिठो हुँदैन। जे देखे पनि दिङमिङ हुन थालेको छ। धेरै दिक्क लाग्यो। नानी पनि हुर्किँदै गएकी थिए। जे भए पनि डाक्टरसँग सल्लाह लिनै पर्ने भयो। सल्लाह अनुसार भद्रपुर गयौँ। जाँचेर हेर्दा एभर्स नै गर्नुपर्ने भएछ। प्रेसर सबै जाँचेर हेर्दा ठिकै रहेछ भन्ने थाहा भयो। त्यसो भए आजै गर्ने भन्ने सल्लाह भयो। मेरो पनि प्रेसर हेर्नु पर्यो के रहेछ भन्दै धरावासीजी बसी मात्र के सक्नुभएको थियो। हेर्दा हेर्दै बिहोस हुनुभयो। उहाँ ढलेपछि त्यस दिनको हाम्रो प्लान सबै नै रोकियो। भोलिपल्ट गर्ने भनेर हामी हिँड्यौँ। म टिका बहिनीकोमा गएर बसेँ। धरावासीजी घरैमा हुनुभयो। टिका बहिनी र म भोलिपल्ट गएर एभर्सन गऱ्यौँ। डाक्टरले जाँच्ने बित्तिकै जानी गयो। अगाडि पनि गरेको रहेछ। यसरी पटक पटक एभर्सन गर्नु हुँदैन। तपाईँ महिलाहरूको यसरी नै हो। पाठ्यघरमा अनेक किसिमको रोग भएको तपाईँहरूको पनि आफ्नो निर्णय हुनुपर्छ। कि त यसलाई सक्षम हुन दिनुपर्छ, कि त बेलैमा दबाई औषधि गर्नुपर्ने। तपाईँहरूको आफ्नै कमजोरीले पछि पर्नुहुन्छ। यो पटक पटकको एभर्सनले पाठ्यघरमा पछि गएर क्यान्सर हुने सम्भावना बढी हुन्छ। तपाईँ अब तुरन्त स्थायी औषधि गर्नुहोस्। यही फागुन महिनामा आउँदैछ टोली। एक महिनापछि गरी भइजान्छ। छोराछोरी पनि पुगेकै रहेछन्। किन यसरी दबाई नगरी यस्तो गरी पर्खिनु भएको? डाक्टर आफै अर्ती दिइराखेका थिए। टिकाले पनि यस्तै भनिराखेकी थिइन्। रातभरि निद्रा लागेन। साँच्चै नै डाक्टरले भने जस्तै भइदियो भने के गर्नु? दिनभरि पनि मनमा कुरा खेलिरह्यो। रेडियोमा समाचार सधैँ सुनिरहन थालेँ। अघिल्लो टोलीमा दबाई गरेर आउने साथीहरूसँग सल्लाह लिन थालेँ। बजार जाने न्युले मेडिकलमा सोध्न थालेँ। एक दिन बिहान रेडियो नेपालको समाचारले भन्यो। पत्रिका हेरेँ। पत्रिकामा पनि दिएको थियो। साह्रै खुसी भएँ। हतार गरेर साथी खोजेँ। सासू आमालाई सोधेको उहाँले जानु पर्दैन, छोरा पनि यस्ता सानै छन्, किन तिमीहरूलाई छोराछोरी धेर भएका? हामीले त्यत्रा जन्मदा पनि कहिले धेर भएनन्। यी दुईवटा एउटा दुईवटाले के गर्छन्? होइन, म त जान्छु। साथी पनि ठिक्क पारेकी छु। टोली पनि आजैदेखि आउँदैछ अरे। उहाँले केही बोल्नु भएन। दस बजेको थियो हामी घरबाट हिँड्दा। एघार बजेतिर पुग्यौँ भद्रपुर हस्पिटल। डाक्टर बुझ्दा आइपुगेकै रहेनछन्। नाम लेख्ने क्रम सुरु भएको थियो। हतारमा गएर नाम लेखेँ। एक नम्बरमा भन्दै तर नाम पुग्यो दुई नम्बरमा। सबै थोक सोध्दो रहेछ। छोराछोरी के छन्, कतिजना छन्, श्रीमान कहाँ छन्, के गर्छन् इत्यादि। बेलुका पाँच बजेदेखि अपरेसन सुरु भयो। दुई नम्बरमै पालो आयो। त्यो अघिल्लो बिमारीलाई देखेर डर लाग्छ भन्ने थियो, तर देख्नु परेन। निर्धक्क भएर गएँ। मलाई केहीको डर भएन। सबै डाक्टरहरू वरिपरि छन्, मर्न त पक्कै दिँदैनन् भन्ने भयो। केही क्षणमा भान्जी निर्मला पुगिन्। माइजू आज यतै हाम्रोमा बस्नु अरे मामाले भनेको भन्दै रिस त मलाई उठेकै थियो। मामाले चाहिँ फोन पनि नगर्ने, त्यहीँ चन्द्रगढी अफिस भएको मान्छे। अनि म चाहिँ यहीँ बस्नु? किन बस्छु म यहाँ? म घरै जान्छु आज। म यिनीहरूलाई मलाई यिनीहरूले घरै पुर्याइदिन्छन्। भोलि कसले पुर्याइदिन्छ? म त बसमा चढेर जान सक्दिनँ। मैले गार्जियन छैन भनेकै छ। फेरि यो चन्द्रगढीको बाटो, रिक्सामा चढेर त्यो जर्किनमा उचाल्दै पछार्दै सम्झिने बित्तिकै कस्तो भएर आउँछ? धेरैको कुरा सुनेकी थिएँ मैले र पनि पत्याएकै थिइनँ। तर आज म पत्याउन बाध्य भएकी थिएँ। त्यो दुई रातसम्म ननिदाएर छटपटाउँदा पनि के भयो भनेर एक शब्द पनि नसोध्नु, आज यहाँ आउँदा पनि एक फोनसम्म पनि नगर्नु, लोग्ने मानिस स्वार्थी हुन्छन् भनेर त्यसै भनेको होइन रहेछ भन्ने थाहा भएको थियो। सासुआमाको स्वास्थ्य दिन प्रतिदिन बिग्रिँदै कमजोर हुँदै गयो। निरन्तर पेट पोल्ने, खाएको नपच्ने, गेडागुडी र साह्रो खाना खानै भएन। माछा मासु घिउ चिल्लो भन्ने खानै भएन। बिपी अस्पताल धरानमा लगेर पटक पटक जाँच गराइयो। पित्त थरीमा ढुङ्गो छ, अपरेसन गर्नुपर्छ भन्ने डाक्टरको सल्लाह थियो। तर अपरेसनपछि पनि आमालाई साह्रै डर लाग्ने, अपरेसन गर्न मान्नु भएन। पीडा कम गर्ने औषधिकै भरमा बस्न थाल्नु पर्यो। एउटा बिमार निको नभए अर्को बिमार भइजान्थ्यो। त्यस बेला जिब्रोमा घाउ निस्क्यो। जिब्रोको एकापट्टि छेउमा निकै गहिरो खाल्डो भयो। जति नै दबाई गरे पनि जाती भएन। आफै नै भन्न थाल्नुभयो, मलाई त क्यान्सर पो भयो कि क्या हो? डाक्टरले बायोप्सी गर्न सिफारिस गरेछन्। हामीलाई पनि डर लागेर आयो। पन्ध्र दिनपछि नेगेटिभ रिजल्ट आएछ। रिजल्ट आएपछि निकै ढुक्क भएको थियो। तर त्यो घाउ निको हुन तीन महिना लागेको थियो। बेला बेलामा नाक मुख दाँतबाट रगत आइरहन्थ्यो। टाउको धेरै दुख्ने, तालु तातिने, पानी खनाइदिइरहनु पर्ने भयो। खुट्टा सुनिने, उल्टी आइरहने रोगहरू थपिँदै गएका थिए। हामी दुवैजनाले एकै दिन पनि छोड्न नमिल्ने भएको थियो। आफै भन्नुहुन्थ्यो, तिमीहरू दुवैजना एकैचोटि कहीँ पनि नजानु, एकजना गए पनि एकजना घरैमा बस्नु। आमाको अनुरोध दयनीय थियो। जति बेला पनि साह्रो हुने गर्थ्यो, राति बाह्र बजे होस् या बिहान तीन बजे होस्, पेट पोल्यो भने पछि उठेर जाउलो पकाइदिनुपर्ने। राति नै प्रेसर बढेर साह्रै भए डाक्टर ल्याएर औषधि गर्नुपर्ने भयो। दुवैजना कहीँ जानै पर्ने पर्यो भने आमाको स्वास्थ्यको ख्याल गरेर हिँड्नुपर्ने भएको थियो। आमालाई रेडियो साथमा हुनुपर्ने, गीत भजन समाचार सबै सुन्नुपर्ने। 2056 साल भाद्रको पहिलो हप्तामा नेपाल टेलिभिजनले र रेडियो नेपालले एकैचोटि समाचार प्रसारण गरेछन्। 2056 सालको युवा वर्ष मोती पुरस्कार युवा कविद्वय पोखराका तीर्थश्रेष्ठ र झापाका कृष्ण धरावासीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। यो समाचार पनि आमाले नै पहिला सुन्नुभएछ। म भान्सामा थिएँ, कराएर मलाई बोलाउनु भयो। यस स्थिति किन कुदेर आएँ म? होइन, यो रेडियोले त ठुला केटाको पो नाम भन्यो त, के को पुरस्कार दिने पो भन्छ त? समाचार गइसकेको थियो, म उहाँको कुरा सुनेर अलमल्ल परे।
कार्यक्रम श्रुति सम्वेकमा हामी अहिले सीताजीको उपन्यास म हिँडेको बाटोको वाचन सुनिरहेका छौं। केही बेरमा यसैको बाँकी अंश लिएर आउने नै छौं। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेबासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, गुल्मीको रेडियो रिसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा आज हामी सीताजीको उपन्यास म हिँडेको बाटोको वाचन सुनिरहेका छौं। अब सुनौ यसै उपन्यासको बाँकी अंश।
बेलुकी धरावासीजी घर आइसकेपछि उहाँले मलाई र तीर्थश्रेष्ठलाई दिने भएछन् मोदी पुरस्कार भन्दा सुनेर हामी हर्षले गदगद भयौँ। हुन त त्योभन्दा पहिला पनि उहाँले मानन्द पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, जेसिस पुरस्कारहरू पाइसक्नु भएको थियो। तैपनि खुसी भन्ने कुरा कहिले घट्दो रहेनछ। सासुआमा त झनै खुसी हुनुभएको थियो। गाउँघर सबै छक्क परेका थिए। हिजो अस्तिसम्म केही नभएको मान्छे एकाएक सबैतिरबाट हुँदै गएको थियो। माइली, तिमीले छोरो पढाएर साह्रै राम्रो भएको छ। तिम्रो छोराको नाम कृष्ण मात्रै होइन, काम पनि कृष्णकै गरेको छ। सासूआमालाई धन्यवाद र बधाई दिनेहरू धेरै थिए। पुरस्कारको घोषणा हुने बित्तिकै मलाई पनि सँगै जाने रहर लागेको थियो। हुन त काठमाडौँ पहिले पनि 2053 सालतिर दिप्लेसको औषधि उपचारको क्रममा गएकै हो, तर पनि पुरस्कार थाप्न भनेपछि अर्कै उत्साह जागेर आयो। नानीहरू पनि अब त निकै ठुला भइसकेका र छोड्न मिल्ने भएका थिए। सानी छोरी पनि 5 वर्षकी भएकी थिए। 2046 सालमा ठूलो छोरो दिप्लेसलाई लिएर इलाम जाँदा बिमारी परेकाले नानीहरूलाई लिएर हिँड्न मन नलाग्ने भएको थियो। यसपालि म पनि जान्छु भन्दा धरावासीजी केही बोल्नु भएको थिएन। सानी छोरीलाई छोडेर जानुपर्दा मन कटक्क हुन्छ। यस्तै सानी छे कसरी छोडेर जानु जस्तो भयो, तर पनि आमाले ठिकै छ तिमीहरू जाओ, म सँगै सुताउँछु यसलाई भनेर बिदा दिनुभयो। हामी सँगै जाने हुनुभएको थियो। लेखनाथ दाई पनि झन् खुसी लाग्यो। 2056 सालको मोदी जयन्तीका दिन भाद्र 24 गते लेखनाथ सदनमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो। पुरस्कार समारोहबाट बाहिर निस्किरहँदा तीर्थश्रेष्ठजीले भोलि नै पोखरा जानको लागि निमन्त्रणा दिनुभयो। पोखरेली सांस्कृतिक परिवारले प्रत्येक वर्ष आयोजना गर्ने मुक्त गोष्ठीका लागि काठमाडौँबाट साहित्यकारहरूको एउटा टोली नै जाँदै रहेछ। म घरबाट बल्ल निस्कन पाएकी। सासूआमाको दिन प्रतिदिन स्वास्थ्य बिग्रिँदै गएकोले कतै हिँडुल गर्न मिलेको थिएन। कतै जानु पर्यो भने पनि आमाको स्वास्थ्यको ख्याल गर्नुपर्थ्यो। मैले ठूलो मौका पाएको जस्तो भएको थियो। पोखराको निमन्त्रणा पाउँदा दुबसु आमा र भाइहरूले पोखरा जान सिफारिस गरे। पोखरा सुनेको मात्र नाम थियो। आउन जान बस्न खान केही खर्च नलाग्ने भएपछि हामी पोखरा जाने भयौँ। दोस्रो दिन दिउँसो एउटा मिनी बसमा झन्डै 30 जना जति साहित्यकारहरूको एउटा टोलीमा गीत गाउँदै, गजल गाउँदै, भजन भन्दै पोखरातिर लाग्यौँ। मुगलिनबाट नारायणी तरेर पोखरातिर लागिँदो रहेछ। गाडीमा प्राय साहित्यकारहरू साई भक्त रहेछन्। साई भजनहरू राम्रा राम्रा गाइए। भगराती श्रेष्ठ, शारदा अधिकारी, पद्मावती सिंह, कालीप्रसाद रिजाल, तुलसी दिवस आदि विभिन्न कविहरूको त्यो यात्रा साह्रै नै रहर लाग्दो थियो। गजलकार र कविहरूको बीचमा त झनै दोरी नै परिजान्थ्यो। एउटा गजल गाडीको एक छेउबाट भन्थ्यो भने अर्को गजल अर्को छेउबाट सुरु भइजान्थ्यो। एउटा कविले एउटा कविता भनिन सक्दै अर्को कविता आइजान्थ्यो। अविवाहित हुनुहुँदो रहेछ तुलसी दिवस। बाटाबारी नै जस्तो उहाँलाई पनि जिस्काइरहे। पोखरामै लगेर उहाँको विवाह गरिदिने कुराले गाडी नै उचालिने गरी हाँसो हुन्थ्यो। यति धेरै साहित्यकारहरूको बीचमा हिँड्न पाउँदा धेरै नै रमाइलो भएको थियो। पोखरा घुमियो। साँच्चै नै अचम्मै लाग्दो रहेछ पोखरा। हेर्न र घुम्न लायकै थियो। प्रकृतिको दृष्टि पनि अनौठो हुँदो रहेछ। महेन्द्र पुलबाट तल हेर्दा नै कति नै छिटो 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 छेउमा ठुल्ठुला ढुङ्गालाई साँच सिमाना राखी भाग्न खोजिरहेकी थिइन् छोरा। राराताल र फेवाताल भनेर सुनेकी थिएँ, तर आज हामीले फेवातालमा डुङ्गा चढ्दै थियौँ। जीवनमा पहिलोपल्ट हो डुङ्गामा खुट्टा हाल्नुभन्दा पहिले नै हावामा तैरिन थालेको थियो यो मन खुसीले। निलो पानीको सतह एकनाशको थियो। तीर्थ श्रेष्ठ सरूभक्त रमेश श्रेष्ठका घरहरू देख्यौँ। परेबाट देखियो विजय बजीमयको घर। मैले विजय बजीमयको बारेमा सुनेकी मात्र थिएँ, तर आज उहाँलाई सशरीर देख्न पाएकी थिएँ। एउटा मान्छेले नानी जस्तै गरी बोकेको थियो। हेरे आँखालाई अगाउने गरी, मेरो त अरूतिर ध्यानै गएन। उहाँ त सांस्कृतिक संस्थानको अध्यक्ष पनि हुनुहुँदो रहेछ। उहाँलाई देख्न पाएकोमा असाध्यै खुसी लागेको थियो। धेरै समयसम्म बस्नु भएन, 10 मिनटमै हिँडिजानुभयो। बल्ल बल्ल घर छोडेर साहित्यिक कार्यक्रममा हिँड्न पाउँदा खुसी लागेको त छँदै थियो, तर अर्को अझै पनि खुसी थपिएको थियो पोखराको कार्यक्रममा सामेल हुन पाएको र जीवनमा कहिले नआइपुगेको ठाउँ हेर्न पाएकोमा। पोखरेली सांस्कृतिक परिवारलाई भित्रैदेखि धेरै धेरै धन्यवाद दिए। सासुआमालाई रोगले धेरै चापिसकेको थियो। भर्खरै मात्र आँखाको ढिलको अपरेसन भइसकेको थियो। रोगले धेरै चापेर होला। उहाँको साना केटाकेटीको जस्तो स्वभाव भइसकेको थियो। साना साना कुरामा रिसाउने, भनेको नबुझे जस्तो गर्ने, भनेको कुरा नभएमा रुने, खाना नखाइदिने इत्यादि। उहाँको प्रायः सन्चो भएको दिन त्यति हुन छोडेको थियो। हामी दुवैजनाले एकै दिन कतै जानु हुँदैन थियो। आफै भन्नुहुन्थ्यो, तिमीहरू दुवैजनाले मलाई नछोड्नु, मलाई धेरै डर लाग्न थालेछ। उहाँ सधैँ बिमारी हुँदा मन त्यसै एक किसिमको असजिलो बनिरहन्थ्यो। मजाले खुसी पनि हुन पनि मन नलाग्ने, माइत जान पनि मन नलाग्ने, कतै टाढा त जानै भएन। जति बेला पनि उहाँकै वरिपरि नै भइरहनु पर्ने भएको थियो। घरको काम गर्दै आमातिर हेर्दै उहाँ आँसु पुस्दै गरेको देख्थे। के भयो आँखा दुख्यो भन्दा अह भन्नुहुन्थ्यो। सासुआमा निकै बिमारी हुन थाल्नु भएकोले दिदीबहिनीहरू आइरहनुहुन्थ्यो। कसैले हर्लिक्स कसैले रसभरी लिएर आमालाई हेर्न आउनुहुन्थ्यो। उहाँ भन्न थाल्नु भएको थियो, तिमीहरूले मलाई अब लुगा चाहिँ नल्याउनु, म यी लुगा लगाउन भ्याउँदिनँ। मलाई बिमारले धेरै च्याप्दै लगेको छ, केही खानु हुँदैन, खाएको कुरा केही पच्दैन पनि अडिँदैन पनि। यही हिसाबले हो भने धेरै बाँचिँदैन। यही भएकैले लुगा कहिले लगाउनु जस्तो छ, यस्तै उस्तै खानेकुराहरू लिएर आउनु। आमाको आत्माले हार्न थालेको थियो। कहीँ कतै जानु पर्यो भने भगवान्सँग खुब पुकार गर्नु पर्थ्यो, आमालाई केही नभइदियोस्, आमाको बिमार निको होस्। दिनभरिका लागि कतै काम परेर जानु पर्यो भने हटकेसमा जाउलो तातो पानी राखिदिएर हिँड्नुपर्ने हुन्थ्यो। 2056 सालमा फेरि काठमाडौँ जानुपर्ने बिहेको निम्तो आयो। त्यसपटक विशेष निम्तो थियो हामी दुवैजनालाई। एकैचोटि एक दिनको अघि पछि गरेर तारा र राम दुवै सुवेदी भाइहरूको विवाह हुने भएको थियो। दुर्गा भाइको बर्मामै भएको थियो। त्यसमा सामेल हुने कुरै भएन। आमाले एक्लै नभएर दुलैलाई समेत लिएर आउनु भन्ने निम्तो थियो। म पनि पटक पटक काठमाडौँ जान पाउने खुसीले निकै नै गजक्क परेकी थिएँ। घरमा कसैले केही भनेर जान पो नपाउने हो कि भन्ने डर लागेको थियो। आमाको ख्याल गर्नु स्वास्थ्यमा गडबडी होला, फेरि हिँड्ने बेलामा जान नपाइएला भन्ने पनि गर्नुहुन्थ्यो दरबासीजी। अघिल्लो पालि पनि छोरी छोडेर जाँदा हर्क र विस्मात भएको थियो, यसपालि लिएरै जाने भएका थियौँ। कुमार भाइको बिहे भएर शारदा घरमा आएदेखि मैले निकै वरपर हिँड्न पाएको थिएँ। उसलाई म भित्रैदेखि धन्यवाद दिन चाहन्थेँ। खाना मात्र बनाएर दिने मान्छे भए पनि धेरै ढुक्क लाग्दो रहेछ। त्यसमा पनि मलाई उनी त निकै रहरकी जस्ती भएकी थिइन्। म एक्लै थिएँ, हामी अब त दुईजना भएका थियौँ। उनले मलाई दाजुका छोरी बहिनीहरूको सम्झना मेटाइदिएकी थिइन्। उमेर पनि उस्तै थियो, त्यसैले उनी मेरी रहरकी बहिनी जस्तै भएकी थिइन्। उनलाई घर छाडेर हिँड्दा एक किसिमले ढुक्कै जस्तै भएको थियो। सबैभन्दा सानी छोरी लिएर हिँडेका थियौँ। छोराहरू त ठुला भइसकेका थिए। सासुआमा नाति भनेपछि हुरुकै हुने, नातिनी र हजुरआमाको भने के भएर हो ग्रह नै मिल्दैन थियो। ऊ पनि हजुरआमाको छेउमै जान मान्दिन थिए, म पनि छक्क पर्थेँ। यसो काखमा लिउँ है भन्यो, नातिनी मान्दै मान्दिन। आफ्नो नाति नातिना हजुरआमासँग नमाने अरू कोसँग मान्नु? उस्तै घरका मान्छे भए त्यसका बाबुआमाले सिकाएर नगएका भन्थे, निकै रिसाए झैँ पनि गर्नुहुन्थ्यो। नातिनी नमानेकोमा हजुरआमालाई निकै रिस उठेको थाहा पाउँथेँ। ऊ पनि हजुरआमाको छेउमा पर्नासाथ चिच्चै चिच्चै रोइदिन्थे। मलाई भने हजुरआमा र नातिनीको झगडा खुब मनपर्थ्यो। साइली सानी सासु सानीमा सासूको छोरा मदनसँग भने ऊ साह्रै मिल्थे। उसँग जाने बित्तिकै चुपचाप हुन्थे, उनैले हेरेर हुर्केको भने पनि हुन्छ। नातिनी आफूसँग नमानेकोमा साह्रै नै चित्त दुखाउनुहुन्थ्यो। उहाँलाई हँसाउने तरिकाले आमा र यो त पहिलो जन्ममा सौता सौता हुनुहुन्थ्यो कि के हो, नभए यसरी देख्ने नहुने भेट्ने नहुने पनि हुन्छ त? आमाको चित्त बुझे झैँ गरेर हाँस्नुहुन्थ्यो। 5-6 महिनामै फेरि पनि तुरन्तै काठमाडौँ बिहेको जस्तो निम्तो मान्न छोरीलाई लिएर हिँड्दा मन त्यसै हर्काले खुसी भएको थियो। घरभित्रबाट बाहिर निस्कँदा आनन्द आए झैँ भएको थियो। सानी केटी पनि आमा बुबा दुवैजनासँग हिँड्न पाउँदा निकै नै खुसी देखिन्थे। त्यसमा पनि बिहेमा भनेपछि त खुसीको सीमा नै थिएन। मानौ ऊ गाउँकी नेता नै भएकी थिए। हेर, म त हाम्रो अङ्कलहरूको बिहेमा काठमाडौँ जान्छु, तिमीहरूको अङ्कल छन् काठमाडौँमा? तर उसको झगडा गर्ने बानी र गनगन धेरै थियो। उसलाई खाना बाहिरको कच्चा कुचुक नै धेरै मनपर्ने हो। ऊ जन्मदा सम्पन्न भइसकेको थियो हाम्रो अवस्था, केहीको दुःख थिएन, दुःखको अनुभव पनि थाहा छैन यसलाई। आमालाई बिमारी निकै चाप्दै लगेको थियो, तर पनि हामी बिहेमा जाने नै भएका थियौँ। नानु र ज्वाइँ धरानमा भएकाले सबैको सल्लाहले आमालाई धरानमा औषधि गर्न धरान पठाइयो। त्यहाँ पनि भएन भने हामी काठमाडौँबाट आएपछि सिलगढीतिर लैजाने भन्ने सोच्दै थियौँ, तर सोचे जस्तो भएन। बिहे मात्र के सकिएको थियो, यता आमा साह्रै नै हुनुभएछ, आमालाई साह्रै पार्दै लगेछ। भाइले फोन गर्नुभयो, आमालाई साह्रै हुन थाल्यो, आजै पठाइदिएका छौँ भान्जा पशुपतिको साथमा लिएर आउँदैछन्। भोलिपल्ट गाडीबाट ओर्लेर आउँदा रातभरिको गाडीको धङधङसँगै काठमाडौँ पुग्नुभयो, बल्ल तल्ल घरमा पुग्नुभयो। सासूआमाको खुट्टा सुन्निएको देखेर आमा दुर्गा चक्र सबै नै डराएका थिए, तर मलाई भने बानी परेकोले होला, घरमा पनि सुन्निएकै हुन्थे, गाडीमा केही मात्रा बढेको थियो। भोलिपल्ट चक्रले गाडीमा हालेर शिक्षण अस्पताल पुर्याउनु भयो, डाक्टर केपी सिंह कहाँ पुग्यौँ, उहाँले भिडियो एक्सरे कहाँ पठाइदिनु भएको रहेछ, भिडियोमा केही पनि देखिएन, इन्डोस्कोपी गर्नुपर्छ भन्नुभयो, हुन त धरानबाट पनि इन्डोस्कोपी नै गर्नुपर्छ भनेको रहेछ। हामीलाई 15 दिन पर्खिन निकै कष्ट परेको थियो। सानी छोरी र म घर जाउँ कि जस्तो पनि हुन लाग्यो, फेरि आमाको हेरविचार कसले गर्छ भन्ने भयो। कति बेला साह्रो हुन्छ पत्तै हुँदैन थियो, जति बेला पेट पोल्यो त्यति नै बेला खानेकुरा जे भए पनि ठिक्क पारिराख्नुपर्ने, त्यो ठिक्क कसले पार्ने। आमाको र मेरो दिन कटनी मात्र भएको थियो, कहिले टिचिङतिर जान्थ्यौँ, कहिले विशालनगरतिर। बिचरा धरावासीजी दिनभरि पैसाको चक्करमा यताउता दौडधुप गर्नुहुन्थ्यो, हामीले जसरी पनि दबाई गरेर घरलाई जानु थियो। बल्ल डाक्टरले दिएको डेट आयो, केही नखानु भनेको थियो, बिहानको 4 बजेदेखि केही नखानु, खानै परे बिहान 3 बजे केही पकाएर खानु, त्यहाँदेखि यता पानी पनि नखानु भनेको थियो। बिहान 3 बजे उठेर जाउलो पकाएर खुवाएँ, पानी मजाले पिउनु भयो दिनभरिलाई पुग्ने गरी। बिहान 8 बजेतिर हामी हस्पिटल लाग्यौँ, पालो आयो आयो भन्दा भन्दै 4 बजे बेलुका। बल्ल डाक्टर निस्केर आज त अब तपाईँहरूको पालो आएन, भोलि बिहान तपाईँको बिमारी लिएर आउनुहोस्, पहिलो नम्बरमा तपाईँको पालो आउँछ, कति सजिलै भनिदिए। हामी अचम्म मान्दै त्यहाँबाट हिँड्यौँ, भोलिका नै हुन्छ भन्ने के विश्वास थियो र भोकले आलस्य भएको थियो। हतार हतार खाना बनाएर खुवाइयो, फेरि भोलिलाई तयारी हुनुपर्ने। बिहान 3 बजे उठेर फेरि खाना खुवाइयो, भोलिपल्ट पनि बिहान 8 बजेतिर पुग्यौँ, ढिलै पालो आयो, मुखबाट पाइप हालेर आन्द्राभुँडीभित्र हेर्दो रहेछ। हामीलाई बाहिर गएर हेर्नुहोस् तपाईँहरू भनेर पठाए, बाहिर भिडियोमा सबै नै देखिँदो रहेछ। हामीले हेरिरह्यौँ बाहिरबाटै, पाइप भुँडीमा अड्कियो, भित्र जाँदै गएन, झन्डै 2-3 घन्टा जति कोसिस गर्दा पनि भित्र छिर्न सकेन। साह्रै सिकिस्त हुनुभएको थियो, मुखबाट खुन अलिअलि आएको जस्तो, घाउ भए जस्तो, अर्ध बेहोस जस्तो अवस्थामा डाक्टरले जिम्मा लगाए। हुन त त्यतिका बेरसम्म पाइप हालेर घोसेको घोसे गर्दा पनि बेहोस नभएर कति बेला बेहोस हुन्छन्, साह्रै कष्ट थियो हेर्दा पनि। अब फेरि 7 दिनपछि आउनु भनेर समय दिए, समाउँदै दोकान ल्यायौँ, चिया नास्ता खुवायौँ, कान्छा अब हामी जाउँ, भोलि नै घर जाउँ, म यो हस्पिटलमा अब आउँदिनँ, जे हुन्छ घरमै हुन्छ। हामीले सोच्यौँ अब उतै सिलगढीतिर लगेर दबाई औषधि गर्नुपर्ला, काठमाडौँमा बस्नै मान्नु भएन। बिहेमा गएका हामी, हाम्रो बच्चा झन्डै 29 दिनको भएको थियो, घरमा आउँदा इन्डोस्कोपीले निकै सिकिस्त पारेको थियो। फेरि सिलगढीतर्फ लानु भन्ने सबैको सल्लाह भयो, कतै हुन्छ कि भन्दै लिएर जानुभयो। झन् त्यताको पनि औषधिले केही भएन, झनै ओछ्यानबाटै पो उठ्न नसक्ने हुनुभयो, दिसापिसा पनि ओछ्यानमै पो हुन थाल्यो, केही गर्दा हुँदैन कि जस्तो भयो। गाउँघर छिमेकीहरूको भिड लाग्यो, एक्लै छोड्नै भएन, दिक्क भएर घुम्दै एक दिन डाक्टर भाकामा पुग्नु भएछ। आमाका बारेमा सबै बताएपछि एकपल्ट डाक्टरी रिपोर्टहरू आफै हेर्ने सल्लाह दिएर पठाइदिनु भएछ। भोलिपल्ट सबै कागजहरू हेर्नुभयो, बाले सबै रिपोर्ट हेरेर औषधि राम्ररी खाने, खाइसकेपछि फेरि आउने भन्नुभयो। बाको औषधिले निकै कम गर्न थाल्यो, आफै दिसापिसाब गर्न जान सक्ने हुनुभएको थियो, पेट पनि फुल्न छोडेको थियो, खाना राम्ररी नै खान थाल्नुभयो, उल्टी गर्न पनि कमै भयो। आमालाई केही नहुँदा अचम्म पो लाग्दो रहेछ, घरमा त्यत्तिकै रमाइलो जस्तो हुने। २०५७ सालको दसैँ लागेको थियो, हरेक दसैँको अष्टमीमा बजारको देवकोटाको सालिकमा कवि गोष्ठी गर्ने चलन थियो। खाना खाएर हतार हतार हिँड्नु भएको थियो, घरमा खसी काटेर भरिभण्ड थियो। मैले नचिनेको केटो आएर, गुरुमा कुमार खोइ त्यो कहाँ गएछ, सरलाई गुण्डा केटोहरूले मञ्चमा नै हातपात गरे, छातीमा समाते धकेले, बल्ल छुट्याइयो, म ती केटाहरूलाई छोड्दिनँ, म पनि गुण्डा केटा लिएर आउँछु, अरू मान्छे छैनन् यहाँ, सुनेर छक्क परे। त्यस्तो मान्छेलाई पनि कसरी हातपात गरे होलान्, फेरि त्यत्रो बजारमा कसरी सबैले चुपचाप हेरि बसे होलान्, एकछिन त पत्यार नै लागेन। अहिलेसम्म कसैलाई केही भने जस्तो लाग्दैन, गुण्डा हुन् या रक्षा हुन् सबै नै नमस्कार सर भन्दै आदर गर्थे। केटाकेटीले त झनै मन पराउने, जस्तोसँग पनि राम्रै गर्ने, जस्तो विचार लिएर आउँछ त्यस्तै नै खुसी भएर जान्थ्यो। पुरानै बसेको ठाउँ भए पनि कसैले औँला उठाएर बोलेको थाहा थिएन, आज हातपातै गरे, गुण्डा केटाहरूले छातीमा समाते भन्दा घरमा पनि कहिलेकाहीँ सानोतिनो झगडा भयो भन्दा अब दशा लागेछ भन्थे। त्यहाँ त सारा मान्छेका अगाडि कार्यक्रमको बीचमा छाती समातिएको थियो। सिरै ढलेको जस्तो भयो। घर त जहाँ बनाएर बसे पनि त हुन्छ नि, हाम्रो खेती न थाती केही नभएका मान्छे, हाम्रो घर भन्नु नै डेरा जस्तो मात्र थियो। बिहान बेलुका भेला भयो, बजारबाट किनेर ल्यायो, पकायो, खायो। हामीले 48 सालतिर देवी बस्तीमा 3 कट्ठा भिटा किनेर छोडेको थियो। यतिको बदनामी भइसक्दा पनि यहीँ बस्नु राम्रो हुँदैन भन्ने भयो। हुन त पहिले गुण्डागर्दी भएकै दिन मञ्चबाटै पनि भन्नुभएको रहेछ, अब अर्को साल म यहाँ शनिश्चरीमा दसैँ मान्दिनँ भनेर। हुन त हामी आफ्नै सुरले कहिले घर बनाउँथ्यौँ होला, तर अब हामीलाई हतार लगाएका थिए अरूले नै। हामीले घर बनाउन प्रारम्भ गर्यौँ 2057 साल चैत्रदेखि। घरको शिलान्यास जुरेको थियो मेष राशिलाई, शिलान्यास गर्नुभएको थियो सासूआमाले, खुसी लागेको थियो। हुन त 2042 सालमा शनिश्चरीको घर बनाउँदा पनि त्यत्तिकै खुसी लागेको थियो। घर बनाइसकेर घर छर्दा भुइँमै सुत्दा पनि अर्को आनन्द खुसी हर्ष भएको थियो। अनि आज पक्की घरको शिलान्यास गर्नुभएको थियो सासूआमाले नै, रिक्सा चढाएर ल्याइएको थियो आमालाई। आमाले भन्नु त धेरै अघिदेखि नै भनिरहनु भएको थियो, तिमीहरू यही घरमा मात्र खर्च नगर, भोलि पर्सि दुःख पाउँछौ, सबै पैसा यहीँ हालेपछि तिमीहरू के गर्छौ, आमाले भन्नु स्वाभाविकै थियो। तर पनि एउटै घर नसिद्धै अर्को घर कसरी थाल्नु, हामीलाई भान्साघरको खाँचो थियो। एउटा पुरस्कारमा भान्साघर बनाइयो, अर्को पुरस्कार पर्यो, अर्को वर्ष फेरि एउटा कोठा थपियो। प्रत्येक वर्ष एउटा न एउटा काम गरिरहेकै थियौँ। धरावासीजी भन्नुहुन्थ्यो, आमाले धेरै चिन्ता गर्नु पर्दैन, म यसलाई ऋण पनि बगाउँदिनँ, यसलाई यत्तिकै छोडेर पनि जान्न, यो घर हामी सबैको मूल घर हो, यो घर धेरै दुःखले रहरले बनाएको घर, यसलाई सबै थोकले चिटिक्क पारेर राखिदिने, अब तपाईँले केही चिन्ता दुःख मान्नु पर्दैन, चुप लाग्ने, के खान मन लागेको छ त्यही खाने, माग्ने, बस्ने, यिनीहरूको काम के छ, अब त दुईजना छन्। आमा केही बोल्नुभएको थिएन, चुपचाप लागेर सुनिरहेको देख्थेँ। यसरी आमालाई बिमारले कहिले चाप्ने कहिले छोड्ने नै भइरह्यो। धेरै उपचारहरू गरियो, धेरै ठाउँहरूमा पुर्यायौँ, डुलायौँ, उपचार गऱ्यौँ र त्यसपछि यसै क्रमले दिनहरू बितिरहेका थिए। नुहाई धुवाई गरेर खाना खाइसक्ने बित्तिकैमा चितवनबाट टिका बहिनीले फोन गर्नुभयो, दाजुलाई खोज्दै। उताबाट के भन्नुहुन्थ्यो कुनै थाहा भएन, यताबाट नहातिनु, सबै डाक्टर नर्स त्यहीँ छन्, बिनाजुलाई भन्नु, अस्पतालमै छौँ, त्यतिमै फोन राखियो। अघिको त्यो उज्यालो अनुहारमा परिवर्तन आयो, कति छिटो स्याउनी चोरिएको जस्तो भयो, अँध्यारियो, केही बोल्नै नबोली भान्सा कोठामा खान बस्नुभयो। के टिकाको फोन हो, के भएछ, आमालाई साह्रो भएछ, निकै बेरसम्म मौन भयो। के भोलि लिएर आउने अरे, यो चितवनमा आमालाई राख्दाखेरिको कुरा थियो। राजगढबाट फोन आयो, के हो, ध्यान दिइनँ, साधन लिएर मान्छे पठाउने तयार भएर बस्नु, 11 बजीतिर राजगढ लाग्नुभयो। चेतनबाट फोन आयो भने म 3-4 बजे नै आइपुग्छु भनिदिनु, छिट्टै विदा भएर आउँछु। तर किन हो, सुईले घोसे जस्तो चिसो सट्टभित्र पस्यो, आमा राम्रो निको भएर आउनुहुन्न जस्तो लाग्न थाल्यो मनमा। बिहानैदेखि स्वास्थ्य बिग्रिँदै गएको थियो, दिनमा 3-4 पटक फोन आइरहेको थियो, लगातार फोन आइरहन थाल्यो, घरि भान्जाको, भाइको र टिका बहिनीको। बेलुका 6 बजीतिर भाइले आतिँदै फोन गर्नुभयो, फोनको घन्टी बज्नासाथ उठाएँ, स्वर आत्तिएको थियो। फोन धरावासीजीलाई दिएँ, उता के भन्नुहुन्छ थाहा थिएन, बोल्दा बोल्दै अनुहार रातो पिरो जस्तो हुन थाल्यो उहाँको। फेरि फोनको घन्टी बजे कुदेर गएँ, फोन ज्वाइँको थियो, उहाँलाई फोन दिएँ, एकवर उतैबाट मात्र बोलिराखे जस्तो लाग्थ्यो, सुनि मात्र रहनुभयो, स्पिकर कानमा लगाएर। म आफ्नै सुरमा थिएँ, सोफाका खोल हाल्न र पर्दा झ्यालमा लगाउन, तर मलाई अघि नैदेखि सङ्केत दिइराखेको थियो, एउटा झ्यालमा धेरै बेरदेखि सङ्घर्ष गरिराखेको छु जस्तो लाग्थ्यो। भने हेर्नु न, केही गरी गर्दा पनि सुल्टो हुँदैन, तपाईँले मिलाउँदा हुन्छ कि हुँदैन, अब केही गरी नै हुँदैन, सबै थोक उल्टा भयो, किन के भयो र, संसारै उल्टा भयो, आमा रहनु भएन, आमा यो संसारमा हुनुहुन्न, अब हामीलाई छोडेर जानुभयो। अलमल्ल परे, मनलाई लगेर राख्ने ठाउँ देखिनँ, छाना नभएको घर जस्तै भएको थियो, चारैतिर अँध्यारो भयो, कालो बादल जस्तै मडारिँदै आउन थाल्यो आँखामा, केही बोल्न सकिनँ। पल्ला कोठामा सुतिरहेको थियो विवेक, आमाको खाटमा एक्लै भित्तातिर फर्केर, एकाएक आमाले अस्ति भनेको सम्झेँ। 2040 सालदेखिका सबै अविस्मरणीय दिनहरू फनफनी घुम्दै आँखा अगाडि नाच्न थाले। आठानाको चिनी र 1 रुपियाँको तेल ल्याउन लगाएको हिजो अस्ति जस्तो मात्र लाग्दै थियो। पैसा नपुगेर आधा किलो चामल पठाएर पकाउन लगाएको सबै एकैचोटि खान बस्नुपर्छ, त्यसो गर्दा सबैलाई बराबरी हुन्छ भन्दै पठाएको थियो, भन्नुहुन्थ्यो, सानैमा बिहे गरिदिएको, साथीहरूले भने जस्तै आफ्नो लोग्ने पनि राम्रो गरी खुट्टा नटेक्ने, बोली मात्रै कडा, बलको काम केही गर्न नसक्ने, सँगै हिँड्दा पनि लाज हुने, सँगै कहिले नहिँड्ने, आफ्नो लोग्ने कमजोर छ भनेर सबैले हेप्छन्। अझ लोग्ने मानिस त मति बेगरका हुन्छन्, वरिपरि छोराछोरी लगाएर बस्यो भने पनि छोड्नेवाला छैनन्, आफू धेरै सतर्क हुनुपर्छ, सानोतिनो काम देखाउँदै छेउमै आएर बस्न खोज्ने गर्छन्। लेनदेन व्यवहार गर्दा होस पुर्याएर गर्नु, ठुलो केटाले केही जानेको छैन, कुनै बेला त साह्रै दुःख लाग्छ। आज 18 वर्ष बितिसकेछ, कति चाँडै दुःख र सङ्घर्षका दिन झेल्दै आउँदा बाटामा कति काँडा पनि थिए होला। 2040 सालमा भेट भएको थियो हाम्रो सासु र बुहारी भएर कति तिता र मिठा भएका थिए होलान्। यही घरमा आएर मैले हर कुरा सिकेकी थिएँ। पुलपुलिएर कान्छी छोरी खेलेर घुमेर दिन बित्थे होलान्। यो घरमा म जेठी बुहारी भएर आएका थिएँ। बातै वा समाउँदै सङ्घर्ष गर्न सिकाएको, ताते ताते गर्दै यहाँसम्म ल्याएर बाटो देखाउँदै यही घरमा कति रमाइला दिनहरू आएका थिए। चाडबाड र आफन्तहरू आउँदा कति रमाइलो हुन्थ्यो। केटाकेटीकै जस्तो थियो स्वभाव, रमाउने केटाकेटीसँग घुलमिल हुने। आज कति सजिलै हामीलाई छोडेर जान मन लागेको। बिहान 8 बजी ल्याइपुर यो सब वाहन गाडीबाट निकालेर आँगनमा राखियो। टिका गाडीबाट रुँदै कङ्कला गर्दै निस्किनुभयो। बाहिर पशुपति चुपचाप थिए। जुन घरको शिलान्यास आमाले नै गर्नुभएको थियो आज त्यही घरको आँगनमा सुताइएको थियो। अनुहार झपक्क निधाएजेन थियो। छेउमै गएर बसे, चटपटाउनु नै भएन, चुपचाप एकाग्र भएर सुतिरहनु भयो। कसैसँग नबोल्ने भएर सुमसुमाए अनुहार हात सबै पातला भएका छालाहरू झिलझिल ठाउँ ठाउँमा खुनै खुन गएको शरीरबाट शरीर एकरति पनि घटेको थिएन।
कार्यक्रम श्रुति सम्वेकमा अहिले सुनेको वाचन सीतादेवी पोखरेल सीताजीको उपन्यास म हिँडेको बाटोको हो। यसै उपन्यासको वाचनसँगै अब कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiśruti@unn.com.np। हवस् त, अर्को मंगलबार म हिँडेको बाटोको 6ठौं श्रृंखलाको वाचन लिएर आउने नै छौं। त्यसअघि शुक्रबारको श्रृंखलामा झमक घिमिरेको जीवन काँडा कि फूलको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल बिदा चाहन्छौ। शुभरात्री।